प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा आचार्य विद्यानन्दजी महाराज शताब्दी समारोहको उद्घाटन गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले हिज गान्धीनगर स्थित इन्फ्लिपनेट सेन्टर फर इन्फर्मेशन एण्ड लाइब्रेरी नेटवर्कको भ्रमण गर्नुभयो। उहाँले सस्तो साहित्यवर्धक कार्यालय मोबाइल एप पनि शुरू गर्नुभयो। अपरेशन सिन्धु अन्तर्गत हालसम्म 4,415 भारतीय नागरिकहरूलाई स्वदेश फिर्ता ल्याएको छ। निर्वाचन आयोगको टोलीले बिहारका धेरै जिल्लाहरूमा छुट्टा छुट्टै बैठकहरू आयोजना गरी राज्यमा आगामी विधानसभा चुनावको लागि गहन छलफल गरेको छ। अनि मौसम विज्ञान विभागले आगामी 7 दिनमा उत्तर पश्चिम मध्य पूर्व र उत्तर पूर्वी भारतमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको बताएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा आचार्य विद्यानन्दजी महाराज शताब्दी समारोहको उद्घाटन गर्नुहुनेछ। यस अवसरमा उहाँले जनतालाई सम्बोधन पनि गर्नुहुनेछ। यो कार्यक्रम भगवान महावीर अहिंसा भारतीय ट्रस्टसँगको सहकार्यमा आयोजना गरिएको छ। आचार्य विद्यानन्द जैन समुदायका एक सम्मानित आध्यात्मिक नेता र समाज सुधारक थिए। उनको 100 जन्म जयन्तीमा आयोजित श्रद्धाञ्जली समारोह एक वर्षसम्म चल्नेछ। यस अवधि देशभरि सांस्कृतिक साहित्यिक शैक्षिक र आध्यात्मिक कार्यक्रमहरू आयोजना गरिनेछ। आचार्य विद्यानन्दजी महाराज ले जैन दर्शन र नैतिकतामा 50 भन्दा बढी कृतिहरू लेख्नुभएको छ। उहाँले प्राकृत जैन दर्शन र शास्त्रीय भाषाहरूमा पनि काम गर्नुभयो। देशमा जैन मन्दिरहरूको पुननिर्माणमा उनको भूमिका महत्वपूर्ण रहेको छ। गृहमन्त्री अमित शाहले हिज गान्धीनगर स्थित इन्फ्लिपनेट सेन्टर फर इन्फर्मेशन एण्ड लाइब्रेरी नेटवर्कको भ्रमण गर्नुभयो। यस क्रममा उहाँले पुस्तकालयहरूको विकासको समीक्षा गर्नुभयो। सामाजिक सञ्जालमा एक पोस्टमा श्री शाहले भन्नुभयो, इन्फ्लिपनेटले पुस्तकालयहरूलाई आध्यात्मिक साथै प्रविधिसँग जोडेर निरन्तर सुधार गरिरहेको छ। गृहमन्त्रीले सस्तो साहित्यवर्धक कार्यालय मोबाइल एप पनि शुरू गर्नुभयो। यो एप पुस्तक प्रेमीहरूका लागि धेरै लाभदायक साबित भएको छ। यो एप पुस्तक प्रेमीहरूको लागि धेरै लाभदायक साबित भएको हुनाले अपेक्षा गरिएको छ, किनकि उनीहरूले यसको माध्यमबाट आफ्ना मनपर्ने पुस्तकहरू पहुँच गर्न सक्छन्। कोलकाताको एक ल कलेजमा एक छात्रमाथि भएको सामूहिक दुष्कर्मपछि पश्चिम बंगालको राजनीतिक वातावरण निकै तनावपूर्ण बनेको छ। कोलकाता पुलिसले यस घटनामा हालसम्म 2 विद्यार्थी सहित 3 जनालाई पक्राउ गरिसकेको छ। उनीहरूलाई 1 जुलाईसम्म पुलिस हिरासतमा राखिएको छ। यस घटनालाई लिएर विपक्षी दलहरूले राज्यभरि विरोध प्रदर्शन गरिरहेका छन्। विधानसभामा विपक्षी दलका नेता शुभेन्दु अधिकारीले मुख्यमन्त्री ममता ब्यानर्जीको राजीनामा माग गर्नुभएको छ। कांग्रेस र वामपन्थी दलहरूले पश्चिम बंगालमा अराजकता रहेको बताएका छन्। आज कोलकाता र राज्यका अन्य ठाउँहरूमा विभिन्न विरोध प्रदर्शनको योजना बनाएको छ। राष्ट्रिय महिला आयोगले यस घटनाको स्वीकृति लिएको छ र कोलकाता पुलिस आयुक्तलाई 72 घण्टाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। यो घटना बंगालमा आर्जिकर बलात्कार र हत्या घटना भएको 1 वर्षभन्दा कम समयपछि भएको हो। कोलकाताको एक कलेजमा कानूनकी छात्रामाथि भएको सामूहिक दुष्कर्मको घटनाको राष्ट्रिय महिला आयोगले आफैले जानकारी लिएको छ। आयोगले कोलकाता पुलिस आयुक्तलाई पत्र लेख्दै घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ र 3 दिनभित्र कार्यवाहीको प्रतिवेदन माग गरेको छ। यसैबीच सामूहिक दुष्कर्म घटनाका प्रमुख अभियुक्त मध्ये एक मनोजित मिश्रालाई तृणमूल कंग्रेसको विद्यार्थी नेताको रूपमा पहिचान गरिएपछि हिज कोलकाताभरि विरोध प्रदर्शन भएको थियो। वामपन्थी समर्थित विद्यार्थी समूहहरूले मुद्दा दर्ता भएको कस्बा पुलिस थाना घेराउ गरेका थिए। विपक्षी दलहरूले ममता ब्यानर्जीको नेतृत्वमा रहेको तृणमूल कंग्रेस सरकारको आलोचना गरेका छन् र सत्तारूढ़ दलका नेताहरू र आपराधिक तत्वहरू बीचको साँठगाँठको आरोप लगाएका छन्। पश्चिम बंगालका विपक्षी नेता शुभेन्दु अधिकारीले तृणमूलका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जी र अन्य नेताहरूसँग मिश्राको तस्विरहरू साझा गरेका छन्। यस घटनामा 2 वर्तमान विद्यार्थी र ल कलेजका 1 पूर्व विद्यार्थी सहित 3 जनालाई पक्राउ गरिएको छ। अभियुक्तहरूलाई 1 जुलाईसम्म पुलिस हिरासतमा राखिएको छ। अपरेशन सिन्धु अन्तर्गत हालसम्म 4,415 भारतीय नागरिकहरूलाई स्वदेश फिर्ता ल्याएको छ। इरानबाट 3,597 र इजरायलबाट 118 जनालाई विशेष उडानबाट स्वदेश फिर्ता ल्याएको छ। विदेश मन्त्रालयले 14 ओसीआई कार्ड धारक, 9 नेपाली नागरिक, 4 श्रीलंकानी नागरिक र 1 भारतीय नागरिकलाई पनि इरानबाट सुरक्षित रूपमा बाहिर निकालिएको बताएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @EIRNewsKaohsiung अनि फेसबुकमा आकाशवाणी समाचारलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। निर्वाचन आयोगको टोलीले हिज बिहारका धेरै जिल्ला मुख्यालयहरूमा छुट्टा छुट्टै बैठकहरू आयोजना गरी राज्यमा आगामी विधानसभा चुनावको लागि सञ्चालन भइरहेको विशेष गहन समीक्षाको बारेमा छलफल गरेको थियो। यस समीक्षाको लागि मतदाताहरूलाई बुथ लेभल अफिसर अर्थात बीएलओ मार्फत घर घरमा गएर प्रमाणित गर्नुपर्नेछ। वरिष्ठ उपनिर्वाचन आयुक्त मनिष गर्गले भन्नुभयो, मतदाताहरूले ईसीआई नेट एप मार्फत आफ्ना सदस्यहरूको समाधान प्राप्त गर्न सक्नेछन् र यस एपमा बीएलओसँग कुरा गर्ने विकल्प थपिएको छ। युद्धपोत र पनडुब्बी निर्माण गर्ने देशको सबैभन्दा ठूलो सरकारी कम्पनी माजागन डक सिप बिल्डर्स लिमिटेडले श्रीलंकाको कोलम्बो डकयार्ड पीएलसीको स्वामित्व प्राप्त गर्ने निर्णय गरेको छ। यसका लागि दुई पक्षहरू बीच $5 करोड़ भन्दा बढ़ीको सम्झौतामा हस्ताक्षर भएको छ। यो पहिलो पटक हो कि माजागन डकले अर्को देशबाट कम्पनी प्राप्त गरेको छ। यसलाई क्षेत्रीय समुद्री शक्तिको रूपमा माजागन डकको उदयको रूपमा हेरिएको छ।
मजगांव डॉक शिप बिल्डर्स द्वारा कोलंबो डॉकयार्ड का अधिग्रहण भारत और श्रीलंका दोनों के लिए एक रणनीतिक उपलब्धि है। भारत के लिए ये हिंद महासागर में समुद्री प्रभाव को मजबूत करने के साथ साथ शिप बिल्डिंग और मरम्मत क्षमता का विस्तार करता है, वहीं श्रीलंका के साथ आर्थिक व कूटनीतिक संबंधों को भी बढ़ाता है। ये समझौता मजगांव डॉक को अंतर्राष्ट्रीय शिपिंग रूट्स पर सेवाएं देने के लिए एक प्रमुख स्थान तक पहुंचा देता है और वहीं भारत में इसकी सुविधाएं रक्षा परियोजनाओं के लिए खाली हो सकेंगी।
आन्ध्र सरकारले ग्लोबल फोरम फर सस्टेनेबल टुरिज्म जीएफएसटी सँगको सहकार्यमा हिज विजयवाड़ामा टुरिज्म टेक एआई 2.0 कन्क्लेभ आयोजना गर्यो। कार्यक्रममा पर्यटन नेतृत्वको विकास र आन्ध्र प्रदेशलाई दिगो सांस्कृतिक तटीय र स्वास्थ्य पर्यटनको विश्वव्यापी केन्द्रको रूपमा स्थापित गर्ने बारेमा छलफल भएको थियो। सम्मेलनमा मुख्यमन्त्री एन चन्द्रबाबु नायडू प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। सम्मेलनमा सहभागी प्रख्यात योग गुरू तथा उद्यमी बाबा रामदेवले आन्ध्र प्रदेशको पर्यटन नीतिको प्रशंसा गर्दै यसलाई देशको सबैभन्दा आकर्षक नीतिहरूमध्ये एक भन्नुभयो। आन्ध्र प्रदेशका रमणीय स्थलहरूको सन्दर्भमा बाबा रामदेवले राज्यको पर्यटन सर्किटमा योग आयुर्वेद र प्राकृतिक चिकित्सालाई एकीकृत गर्ने सम्भावनालाई जोड़ दिनुभयो। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले प्लास्टर अफ पेरिस पीओपीबाट बनेका ठूला गणेश मूर्तिहरूको परम्परा अनुरूप विसर्जन सम्बन्धी दीर्घकालीन पर्यावरण मैत्री नीति बनाउन अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। पर्यावरण मैत्री चाडपर्वहरूलाई प्रवर्धन गर्न श्राद्धी गेस्ट हाउसमा आयोजित उच्चस्तरीय बैठकमा यो निर्देश दिएको हो। पीओपी मूर्ति विसर्जन सम्बन्धी न्यायालयको निर्देशनको जवाफमा राज्यले राजीव गान्धी विज्ञान तथा प्रविधि आयोगबाट प्रतिवेदन मागेको थियो र यसको सिफारिशहरूको आधारमा मुख्यमन्त्रीले ठूला मूर्तिहरूको गहिरो समुद्रमा विसर्जनको सम्भाव्यता अध्ययन गर्न र यो वैज्ञानिक रूपमा समर्थित समाधान अदालतमा प्रस्तुत गर्न जोड़ दिनुभएको छ। मौसम विज्ञान विभागले आगामी दुईदेखि तीन दिनसम्म देशको बाँकी भागमा दक्षिण पश्चिम मनसून अगाडि बढ़नको लागि अनुकूल अवस्थाको पूर्वानुमान गरेको छ। मौसम विज्ञान विभागका अनुसार आगामी सात दिनमा उत्तर पश्चिम मध्य पूर्व र उत्तर पूर्वी भारतमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यी मौसमी अवस्थाहरू आज गुजरात, केरला, माहे, मध्य महाराष्ट्र र उत्तराखण्डमा रहनेछ। मौसम विभागले आगामी दुईदेखि तीन दिनमा पंजाब, हरियाणा, हिमाचल प्रदेश, उत्तराखण्ड, पूर्वी राजस्थान, पश्चिम राजस्थान र जम्मू र कश्मीरका केही भागहरूमा भारी वर्षा हुने पनि पूर्वानुमान गरेको छ। अब अन्तमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा आचार्य विद्यानन्दजी महाराज शताब्दी समारोहको उद्घाटन गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले हिज गान्धीनगर स्थित इन्फ्लिम नेट सेन्टर फर इन्फर्मेशन एण्ड लाइब्रेरी नेटवर्कको भ्रमण गर्नुहुनेछ। उहाँले सस्तो साहित्य वर्धक कार्यालय मोबाइल एप पनि शुरू गर्नुभयो। अपरेशन सिन्धु अन्तर्गत हालसम्म 4,415 भारतीय नागरिकहरूलाई स्वदेश फिर्ता ल्याएको छ। अनि मौसम विज्ञान विभागले आगामी सात दिनमा उत्तर पश्चिम मध्य पूर्व र उत्तर पूर्वी भारतमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको बताएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।